चौथा फायदा, और साथ ही साथ अपने ईमान की वैल्यू भी तो पहचाने। आज अगर यहां बैठ के ये बात सुन रहे हैं तो दिल चाह रहा है कि अल्लाह हमारी ये नेकी कबूल कर लेना, लेकिन क्यों? अगर ईमान है तो, अगर बगैर ईमान के ये नेकियां होती हैं तो फिर वो कबूलियत तो क्या बाज़ दफ़ा वबाल का जरिया बन जाती है। तो चौथा फायदा, चौथा फल ईमान का क्या है? गुनाहों की बख्शिश का जरिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब कोई शख्स मुसलमान होता है तो उसकी पिछली जिंदगी की सारी गुनाह, सारी बुराइयां माफ कर दी जाती हैं। अल इस्लामु, इस्लाम गिरा देता है पिछली जिंदगी के गुनाहों को। और फिर उसके बाद कुछ दिन जब गुजरते हैं ना, इंसान नेक होने लगता है, नेकियां सीखता है, नमाज पढ़ता है, अच्छे काम करता है, तो आहिस्ता आहिस्ता वो पिछले गुनाह जो थे ना, वो नेकियों में कन्वर्ट होने शुरू हो जाते हैं। कितना प्यारा नुक्ता है दावा का। मेरे पास जो लड़की काम करती है वहां हमारे पास तो कन्वर्टर है, वो आजकल कन्वर्टर है और आई है, तो मैं उसको देख के मैं कहती हूँ, कैथरीन मुझे तुम पे रश्क आता है। क्यों? तुम जो काम करती हो ना, तुम्हें दो का सवाब मिल रहा है, मुझे एक का मिल रहा है। मैं उसके साथ जमात से नमाज पढ़ती हूँ, और जो भी इम्प्लॉय या कोई भी हमारे पास होता है तो मुझे उसकी ये खुशी होती है कि तुम नमाज साथ पढ़ोगी। तो मैं कहती हूँ, देखो तुमने और मैंने दोनों ने पढ़ी, लेकिन मुझे पूरा यकीन है कि तुम्हें मेरे मेरे से दो गुना ज़्यादा अजर मिल रहा है। कितनी बड़ी बात है, गुनाहों से लुथड़े हुए लोग। आप देखिए जेलों में इस्लाम कितनी कसरत से फैल रहा है। उसकी वजह क्या है? कि वहाँ लोग टूटे हुए आते हैं, किसी कत्ल के अंदर, किसी जुर्म के अंदर, किसी मजबूरी में अंदर के अंदर, और वहां जब जरा सी उनको इस्लाम की रोशनी दिखाई जाती है वो ग्रैब करते हैं, क्योंकि वो दुनिया की जेल में जकड़े हुए हैं ना, तो उनको आखिरत की जेल समझनी आसान होती है, मुसलमान हो जाते हैं। अब ये तो था कुफर से इस्लाम का सफर। काफिर मुसलमान होता है, पिछले सारे गुनाह माफ। आपके दिल में एक सवाल होगा, और वो क्या, कि कोई बिगड़ा हुआ मुसलमान भी जब शौरी मुसलमान बनता है तो उसके साथ क्या होता है? हमें पहले नहीं पता था नेकियों का, पता चल गया, हमारे साथ क्या होगा? उसके लिए भी यही कानून है। अल्लाह ताला सूरत फुरकान आयत नंबर 71 में फरमाते हैं, वमन ताबा व अमिला सालेहन फइन्नहु यतूबु इलल्लाहि मताबा। और जो कोई तौबा कर ले, पलट आए, छोड़ दे पिछली जिंदगी को, पिछली आदतें, पिछली बातें, उस पे आंसू बहाले नदामत के, पहली शर्त, और दूसरी आइंदा के लिए वामिला सालेहन, अमल अच्छे कर लो, चेंज योर ट्रैक, बदलो अपना रास्ता, तब्दीली लाओ। क्या बनेगा? फइन्नहु यतूबु इलल्लाहि मताबा, अल्लाह ताला उसको माफ कर देगा। अगर आप यहां बैठे बैठे, मैं यहां बैठे बैठे रिवाजी इस्लाम से शौरी इस्लाम पे आ जाए ना, माँ बाप के सिखाए हुए ईमान की बजाय अल्लाह की किताब वाले ईमान को कबूल कर लें, यहां से उठने से पहले अल्लाह ताला हमारे पिछले गुनाह माफ कर देगा। हमारे गुनाह हमारे और रब के बीच में बैरियर है, और पता नहीं कितने पर्दे रख के रब के साथ जी रहे हैं। ये गुनाह हमारी दुआओं की कबूलियत में रुकावट, ये गुनाह हमारे अल्लाह के हाँ चुने जाने के रास्ते में रुकावट, और वो रब देर नहीं करता। सिर्फ नदामत के चार आंसू, ये पानी चाहिए होता है गुनाहों की आग को बुझाने के लिए। एक बड़ी प्यारी रिवायत याद आ गई, मेरा दिल चाह रहा है आपके साथ शेयर करूं। हज़रत मूसा अलैहिस्सलाम के दौर का वाक्य। बारिश नहीं हो रही, और जब भी बारिश नहीं होती तो उसका तरीका ये होता है कि खुले मैदानों में जाके तो अल्लाह ताला से दुआएं मांगी जाएं कि बारिश हो जाए। मूसा अलैहिस्सलाम ने लोगों को लिया और खुले मैदान में चले गए और बारिश की दुआ मांगी। अल्लाह सुबहाना तआला ने वही के जरिए मूसा अलैहिस्सलाम को बताया कि आपकी दुआ नहीं कबूल हो सकती। क्यों? कहा, जो लोग बैठे हैं उनमें से कोई एक ऐसा है कि वो इतना गुनाहगार है कि सिर्फ उसकी वजह से बाकियों की भी आमीन रुक गई। होते ना ऐसे दुनिया में भी, किसी एक का लगेज खुल जाता है तो सारों की फ्लाइट लेट हो जाती है, वहाँ भी ऐसा होगा, इसलिए दुआ नहीं कबूल होगी। मूसा अलैहिस्सलाम ने नाम लिए बगैर कह दिया, भाई ये वजह, किसी एक की वजह से ये काम रुका हुआ है। अब वो जो इंसान गुनाहगार होता है ना, उसको तो पता होता है, सारी दुनिया हमें ना पहचाने लेकिन हम अपने आप को जानते हैं। सूरत क़यामा में अल्लाह ताला कहते हैं ना, बलिल इंसान वाला नफ्सी ही बसीरा, وَلَهُ أَلْقَى مَعَاذِيرَهُ، بلکہ انسان اپنی حالت جانتا ہے، دوسروں کے سامنے جتنے مرضی عذر تراشے۔ وہ شخص جو گناہ کر کے بیٹھا ہوا تھا، اس کے دل کو بات لگ گئی، اس نے اپنے آپ کو ملامت کی، میں اتنا بدبخت ہوں، صرف میری وجہ سے ساری محفل کی برکت ختم ہو گئی، روحانیت ختم ہو گئی۔ اس نے وہاں بیٹھے بیٹھے اپنے رب سے رابطہ کیا، اے اللہ میرا پردہ رکھ لے، مجھے معاف کر دے، میں گناہ چھوڑتا ہوں۔ یہ اس کے اور رب کے بیچ میں ایک بات چیت ہو رہی ہے، کسی کو کچھ نہیں پتا، اور بارش شروع ہو گئی۔ موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے کلام کیا، اللہ تعالیٰ ابھی تو یہ بات ہوئی کہ بارش نہیں ہوگی، اور اب بارش بھی پھر بھی ہونے لگی؟ کہا ہاں موسیٰ، تجھے نہیں پتا، میرے بندے نے وہاں بیٹھے بیٹھے توبہ کر لی، میں نے اس کو معاف کر دیا۔ وَمَن تَابَ وَعَمِلَ صَالِحًا، گناہوں کی پٹاریاں لے لے کے پھرنے کا کیا فائدہ، رب کو ناراض کر کے ملا تو کیا ملا؟ شوہر ناراض ہونا تو کتنی دل پسند محفلیں چھوڑ دیتے ہیں، دوست بلاتے ہیں، سہیلیاں بلاتی ہیں، نہیں جاتے، کہتے ہیں چھوڑو، کیا کرنا ہے جب گھر آ کے لڑائی ہونی ہے؟ شوہر کا منہ روٹھا ہوا منہ دیکھ کے کیا کرنا ہے؟ تم خوش، میں اپنے گھر خوش۔ ایک شوہر کا غصہ برداشت نہیں ہوتا، اس کے ماتھے کی تیوری برداشت نہیں ہوتی، کیوں؟ کہتے ہیں اس کے گھر میں رہنا ہے، چھوڑ دے گا، لیکن اس مالک کو نہیں جانتے کہ شوہر چھوڑے گا تو کئی اپنانے کے لیے تیار ہیں، لیکن رب نے چھوڑا تو کوئی نہیں اپنائے گا۔ اصل بات کیا کہ ہم نے رب کو پہچاننے نہیں۔ وما قدر اللہ حق کا قدری، اللہ کی قسم، اگر اللہ کی قدر آ جائے نا تو انسان گناہ کر نہیں سکتا، بے چین ہو جائے۔ ان لوگوں کو گناہ سونے نہیں دیتے تھے۔ ایک غامدیہ قبیلے کی ایک عورت تھی، اور زنا کا فیل ہو گیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آ کے کہنے لگی، اللہ کے نبی صلی اللہ علیہ وسلم مجھے رجم کر دے، میں نے زنا کر لیا ہے۔ آپ نے منہ موڑا، ادھر سے ادھر دیکھا، ادھر سے ادھر دیکھا، جب اس نے زور لگایا کہ اب تو میں امید سے ہوں، پریگننٹ ہوں، کہا اچھا، اب بچے کا کیا قصور ہے؟ بچہ پیدا ہوگا پھر آنا، چلی گئی۔ کچھ مہینے گزرے، گود میں معصوم بچہ اٹھا کے آ گئی، اللہ کے نبی صلی اللہ علیہ وسلم اس کو پکڑے، مجھے رجم کر دے۔ اتنی بے چینیاں کیوں تھیں؟ کہا گناہ سونے نہیں دیتا، اگر اس حال میں مر گئی میری بخشش ہوگی۔ یعنی ان کو تھڑکا لگا ہوا تھا کہ اس حال میں اگر مر گئے کہ اللہ ناراض ہے یا اللہ کا رسول ناراض ہے۔ ابھی وقت نہیں ہے، بیسیوں واقعات سنا سکتی ہوں کہ جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ناراضگی کے ڈر سے لوگ اپنے آپ کو کہیں پتھروں سے باندھ لیتے تھے، کہیں ستونوں سے باندھ لیتے تھے، کہیں کچھ، کہ کہیں اس حال میں موت آ گئی تو ہمارا بنے گا تو کیا بنے گا۔ اور آج ایسے لگتا ہے کہ ہم سرٹیفکیٹ لے کے بیٹھے ہوئے ہیں، جنت کا ٹکٹ لے کے ہاتھ میں بیٹھے ہیں، کہ ہمیں کون روکے گا۔ عادت ہوگی نا دھونس کی، یہ بھی اوور کانفیڈنس ہے، تکبر۔ جب دنیا میں سب چیزیں لے لیتے ہیں تو وہاں کیوں نہ لیں گے؟ اور یہی مان مکہ والوں کو بھی تھا، وہ بھی کہتے تھے جس نے دنیا میں اتنا دے دیا وہاں بھی دے دے گا، چھوڑو۔ اور جب بچہ، اللہ کے نبی نے کہا بچہ کھائے گا کہاں سے، پیے گا کہاں سے، تو مر گئی تو جب روٹی کھانے کے قابل ہوگا پھر لانا۔ اور جا کے دیکھیے کہ چند ماں کے بچے کو ہاتھ میں روٹی کا ٹکڑا پکڑا کے ماں لاتی ہے، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم دیکھے میں نے اس کو روٹی پکڑنا سکھا دیا، مجھے رجم کر دے۔ کبھی غور کر کے دیکھیے، کیا وہ ماں نہیں تھی؟ کیا محبت نہیں تھی بچے سے؟ احساس کہ میں گندا ہوں، میں گناہوں والا ہوں، میرا رب مجھ سے ناراض ہے، یہ راتوں کی نیندیں اڑا دیتا ہے، یہ سونے نہیں دیتا، یہ غفلت میں نہیں جینے دیتا، یہ نفس کی غلامیاں نہیں کرنے دیتا۔ آپ نے اس بچے کو لیا اور پھر اس عورت کو رجم کروایا، اس کے خون کے کچھ چھینٹے نکلے اور ایک صحابی کے کپڑوں پہ پڑ گئے، منہ سے کوئی بات نکل گئی کہ ناپاک عورت، مجھے بھی ناپاک کر گئی جاتے جاتے۔ آپ نے فرمایا کہ ایسے نہ کہو۔ اس سے ایک عورت نے جو توبہ کی ہے، دو روایتیں آتی ہیں، ایک روایت میں آتا ہے کہ اگر اللہ تعالیٰ مدینہ کے سارے لوگوں میں وہ توبہ بانٹ دے تو سارے کے سارے بخشے جائیں، اور ایک روایت میں آتا ہے کہ 70 لوگوں میں اس کی توبہ بانٹ دی جائے تو وہ سارے بخشے جائیں۔ فَمَن تَابَ وَعَمِلَ صَالِحًا، پانچواں فائدہ جو ایمان سے ملتا ہے، جو ایمان کا پھل ہے، اور ملتا اس کو یہ جو ایمان لائے، محروم لوگوں کو کچھ نہیں ملتا۔ اگر ہم یہاں بیٹھ کے یہ بات کہہ اور سن رہے ہیں تو ایک دفعہ دل سے الحمدللہ کہیے۔ کتنی ہی رکاوٹیں آ سکتی تھی ہمارے اوپر بھی کہ ہم نہ آتے، ممکن تھا کہ نہیں؟ ना कबूल ना करते इस दावत को, जरा सुस्ती कर लेते, जरा किसी से मशवरा ही कर लेते जाऊं कि ना जाऊं, तो हमसे आधे बैठे होते। सच है कि झूठ? सिर्फ इसीलिए रुक जाते कि मेरी दोस्त नहीं है तो मैंने क्या करना है जाके, और दिन रात कई दफा नेकियों के मौके छोड़ते हैं। लेकिन अल्लाह ताला हमें वो फल दे रहा है कि जो अगर वाकई जिंदगी में आ गए तो फिर ईमान की ठंडक, फिर ईमान की मिठास आएगी, फिर आप चखेंगे अपनी जिंदगी के अंदर ईमान को, फिर आपको जो जीने का लुत्फ आएगा, फिर आपको जो अपने आप से प्यार होगा, आज तो उसका अंदाजा भी नहीं हम लगा सकते। तो पांचवा फायदा ईमान लाने का क्या है कि अल्लाह ताला की तरफ से हिफाजत का जिम्मा है। अल्लाह ताला हिफाजत करता है, अल्लाह ताला की विलायत में आ जाता है बंदा, दोस्तियां करता है अल्लाह ताला उनसे। कहाँ लिखा है सूरत यूनस की आयत नंबर 62 से 63 में, अला इन्ना औलिया अल्लाही ला खौफन अलैहिम वला हुम यहसनून। कौन होते हैं वो? अल्लज़ीना आमनू व कानू यत्तकून। जान लो, सुन लो, यकीन कर लो कि बेशक अल्लाह के दोस्त वो हैं जिन पे कोई गम और खौफ नहीं होगा, यानी जो अल्लाह के दोस्त हैं उन पे कोई खौफ और गम नहीं होगा। और वो कौन लोग होते हैं? अल्लज़ीना आमनू वकानू यत्तकून, जो ईमान वाले होते हैं और गुनाहों से बचने वाले होते हैं। दिल चाहता है अल्लाह तआला की विलायत में आने को? अल्लाह की मोहब्बत बंदे को सारी दुनिया से बेगाना कर देती है। हमने अल्लाह की मोहब्बत को चखा ही नहीं। दुनिया में किसी को झूठी मोहब्बत हो जाती है ना दूसरे से, लड़की और लड़के की मोहब्बत, तो उठते बैठते उसी के ख्वाब है। मोहब्बतों से पाला जिन माँ बाप ने, उनके सामने खड़े हो जाते हैं उनके हक में बातें करने के लिए। ये कैसे हो सकता है कि अल्लाह ताला से मोहब्बत हो और इंसान की जिंदगी में खुशी ना आए? अपने दिल को चेक किया करें, जब अकेले बैठते हैं तो कैसा महसूस होता है? एक ठंडक का एहसास होता है या दिल पे बोझ है? अल्लाह ताला से बातें करने में मज़ा आता है या उससे जान छुड़ाने में मज़ा आता है? तन्हाई अच्छी लगती है या बोझल लगती है? अल्लाह से मोहब्बत की अलामत ही क्या है कि बंदे को तन्हाई अच्छी लगती है, वह दुनियादारियों में बोझ महसूस करता है, उसको दुनिया की चमक दमक लुभाती नहीं। और जिसको अल्लाह से दोस्ती हो गई, जिसकी अल्लाह की कुर्बत मिल गई, फिर उसका क्या कहना, फिर उसकी तो दुनिया भी अच्छी और उसकी आखिरत भी अच्छी। अल्लाह की मोहब्बत, अल्लाह का साथ मिल जाना इंसान को बहादुर बना देता है, ताकतवर बना देता है। आजमा के देख लीजिए, आपको ऐसे लगेगा जैसे ठंडी ओस आपके दिल पे बरस रही है। इसके बाद छठा फायदा जो बड़ा खूबसूरत है और आज के दौर में इस बात को समझना बहुत ज़रूरी है, और वो क्या है कि अल्लाह ताला ईमान वालों का दिफा करता है, हिफाजत करता है अल्लाह ताला। फिर उनको अपनी हिफाजत के लिए कोई गार्डमैन नहीं रखने पड़ते, उनको सिक्योरिटी अलार्म्स नहीं लगवाने पड़ते, उनको गनमैन्स नहीं रखने पड़ते, अल्लाह उनका दिफा करता है, अल्लाह ताला उनको डिफेंड करता है। ये कहाँ लिखा है? सूरत हज आयत नंबर 38, इन्नल्लाह युदाफियु अनिल्लज़ीन आमनू इन्नल्लाह ला युहिब्बु कुल्ल खवानिन गफूर। बेशक अल्लाह ताला दिफा करता है ईमान वालों का, बेशक अल्लाह ताला नहीं पसंद करता खयानत करने वाले और न शुक्रे को। किस चीज़ से दिफा करता है अल्लाह ताला? शैतान से बचाता है, उसकी विस्फट से बचाता है, गमों से बचाता है, दुश्मनों से बचाता है। आज मुसलमान क्यों कमज़ोर है, क्यों डरता है? आज मुसलमान अपने अकीदे का खुल के इजहार क्यों नहीं कर सकता? अपने हुलिये, अपने नाम, अपने रंग को क्यों छुपाता है? क्यों? क्या सोचते हैं कि खतरा होगा? मैं कोई बात गलत कहूँ तो आप हाथ खड़ा कर सकते हैं। کہ آج ہم یہ نہیں سوچتے کہ اگر ہم اسلامک اٹائر میں یا اسلامی حلیے میں باہر جائیں گے تو ہمیں خطرہ ہوگا؟ کیا آج ہمیں لوگ یہ مشورے نہیں دیتے کہ اگر آپ کو پبلک میں جانا ہے یا ایئرپورٹس پہ جانا ہے تو ذرا کم از کم ایسے بن کے جاؤ کہ کوئی یہ نہ سمجھے کہ تم مسلمان ہو؟ کیوں؟ بڑا خطرہ، داڑھی والوں کو بڑا پکڑتے ہیں، حجاب والوں کے حجاب کھینچتے ہیں، ہے نا؟ اس بات سے اپوزٹ بات، اسلام کہتا ہے تم مسلمان ہو، تم اپنے اندر سچا ایمان لے کے آؤ، میں تمہیں ڈیفینڈ کروں گا، کون ہے جو تمہیں ہاتھ بھی لگا کے دیکھے؟ واللہ یعصمک، اللہ آپ کو بچائے گا. اور آج ہم کہتے ہیں جتنے بے دین بن کے جاؤ، اسیمیلیٹ ہو، ڈیزالو ہو جاؤ، جب آپ رہے نہیں تو آپ سے لڑائی کس کی ہے؟ ہم اسلام تو رہا نہیں، بلاتے کس اسلام کی طرف ہے؟ دعوت کس اسلام کی؟ آج کیوں ہم دعوت نہیں دے سکتے غیر مسلموں کو اسلام کی کہ دکھائیں کیا، کھڑا کدھر ہے اسلام؟ وہ تو گھل مل گیا، وہ تو ایسا ہو گیا کہ آج لگتا ہی نہیں کہ اسلام تھا بھی کہ نہیں. آج اگر اس دور کا کوئی صحابی آ کے ہمیں دیکھ لے، اور خدا نہ خواستہ عمر فاروق رضی اللہ تعالیٰ عنہ آ جائیں، ذرا سوچیے حالات کیا ہوں، بات بات پہ ان کی تلواریں نکل آتی تھیں. اور آج ہم سب کر کے بھی کوئی بات ایسی کرے تو کہتے ہیں ضرورت کس کو یہ بات کرنے کی، اتنا ایکسپلائٹ کرنے کی ضرورت کیا تھی؟ وہ وقت تھا کہ جب مسلمان مسلمان تھے، اللہ ان کے دفاع کراتا تھا. دشمنوں کے دل میں اتنا روب تھا کافروں کے دل میں مسلمانوں کا کہ اپنی جگہ سے ہلتے نہیں تھے، ان کو دیکھ کے خوف زدہ ہو جاتے تھے کہ یہ آ کون گیا ہے. کیوں؟ کہ اس وقت ایمان مضبوط تھے، اس وقت ان کے رب سے رابطے تھے. ایک دفعہ مسلمانوں کی کسی محاذ پہ کافروں سے جنگ ہو رہی تھی، جب رات ہوتی تھی تو لڑائی بند کر دی جاتی تھی کیونکہ اس وقت یہ بجلی وغیرہ نہیں تھی. دشمن فوج کا سردار ایک شخص تھا، کب کلاف اس کا نام تھا، کہنے لگا ذرا میں آج جا کے مسلمانوں کے لشکر کا راؤنڈ لے کے آتا ہوں، کرتے کیا ہیں یہ، دن میں تو جرت نہیں ہوتی تھی. اور جب رات کو مسلمان لشکر میں گیا تو اس نے مکھیوں کی بن بناہٹ کی آواز سنی، وسپرنگ ہو رہی ہے، بھن 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 بھن. اور جب وہ کان لگا کے سنا، لشکر اسلام کا ایک ایک سپاہی تہجدوں میں رب کو قرآن سنا رہا تھا. وہاں سے واپس گیا اور اپنی قوم کو کہنے لگا، ہم یعنی مسلمان، ہم فرسانم بن نہار برہوانم فی اللیل. یہ تو عجیب لوگ ہیں، دن میں گھڑ سوار بن جاتے ہیں، گھوڑوں پہ بیٹھ کے ہماری آنکھوں میں آنکھیں ڈالتے ہیں، اور راتوں کو رب کے خوف سے رونے والے ہیں. پھر کہنے لگا، میری یہ دعا نہیں کہ میرا اس لشکر سے سامنا ہو اور میں جیتوں، بلکہ میری دعا کیا ہے کہ ایسے لوگوں سے میرا کبھی سامنا ہی نہ ہو. اپنی قوم سے کہنے لگا، واپس چلے جاؤ، مت لڑو ان کے ساتھ، تم نہیں جیت سکتے. ان اللہ یدافع عن الذین آمنوا. آج کیوں بھیک مانگتے ہیں؟ آج کیوں عزتیں رسوا کرتے ہیں؟ قومیت کی بیس پہ بھی اور انسانیت کی بیس پہ بھی ایمان نہیں ہے. جہاں سچا ایمان آتا ہے، نہ شیطان ٹھہرتا ہے نہ شیطان کے دوست ٹھہرتے ہیں. اس وقت جس چیز کی ضرورت ہے، اسلحہ نہیں چاہیے امت مسلمہ کو، ویپنز نہیں چاہیے، میڈیا کچھ نہیں کرے گا، مال و دولت آ جائے. دیکھیے دولت والوں کا حال کیا ہو رہا ہے، آج مسلمانوں سے زیادہ دولت کس کے پاس ہوگی؟ کیا نہیں ہے آج کے مسلمان کے پاس؟ دنیا کا سب سے امیر ملک مسلمان ملک، اتفاق کرتے؟ انفرادی طور پہ دنیا کا سب سے امیر شخص ایک مسلمان، عمارتیں مسلمانوں کی دیکھ لیں، گھر مسلمانوں کے دیکھ لیں، لیکن آج کیا ہو رہا ہے؟ ایمان نہیں ہے. آپ اور ہم اگر کوئی خدمت کر سکتے ہیں نا آنے والی نسلوں کی، ان جوانوں کی، تو ایک ہے کہ ان کے دلوں میں ایمان کے بیج ڈال دیں. اللہ کی قسم کھا کے کہتی ہوں، اور میرا دل اس پہ اتنا جلتا ہے، اگر آج ہم نے اپنے ہاتھوں سے اپنے بچوں کی اور اپنے ینگز کی وہ تربیت نہ کی جو کرنے کے یہ بیچارے مظلوم حق رکھتے ہیں، آنے والی نسلیں ہمیں گالیاں دیں گی. ہر دور میں ایسے ہی ہوا، جب کوئی قوم ڈوبتی ہے وہ اس لیے ڈوبتی ہے کہ اپنی تہذیب، اپنے کلچر، اپنی زبان اور اپنے دین کو چھوڑ دیتی ہے. پڑھ کے دیکھ لیں، پڑھا کے دیکھ لیں، ایک صفحہ عربی کا دے دیں قرآن کا اور پڑھوا کے دیکھ لیں 4 سال کے بچے سے لے کے 20 سال کے بچے تک، اور اس کے مقابلے میں ایک صفحہ دے دیں اپنی یہاں کی زبانوں کا، فرق پتہ چل جائے گا کہ کس سپیڈ سے ہم اپنی زبان سے دور ہو رہے ہیں. عربی کو تو چھوڑیے، ہمارے بچے تو ہماری زبان نہیں سمجھتے. جو بچہ اپنی ماں کی زبان نہیں سمجھے گا وہ ماں کو کہاں ماں سمجھے گا. آج بڑے فخر سے کہتے ہیں ہمارے بچوں کو اردو نہیں آتی. آپ کو پتہ ہے ہم اپنے پاؤں پہ کلہاڑیاں مارے ہیں، اور یہ دشمن کا پروپیگنڈا ہے. اس نے یہ تو نہیں کہا کہ کافر ہو جاؤ، وہ یہ کہتا بھی نہیں، وہ آہستہ آہستہ دور کرتا ہے. ان کی زبان ختم کرو، ان کے کپڑے ختم کرو، ان کا کلچر ختم کرو، ان کی روایات کو گولی مارو. یہ سب نکلے ان کی زندگی سے، ہمیں کچھ نہیں کہنا پڑے گا، لیکن یہ ہمارے بھائی بن چکے ہوں گے. آج ہم جہاں چاہتے ہیں ہم ویسے رنگ اختیار کرتے ہیں. ہم اپنے ملکوں میں ہوتے ہیں تو کسی اور کے طریقوں کی شادیاں کرتے ہیں، ہزاروں میل دور آ جاتے ہیں، وہ طریقے نہیں چھوڑتے، کچھ دوسرے بھی اپنا لیتے ہیں. یعنی ایک بچہ کسی شادی میں ہے اور ماں سے بار بار پوچھ رہا ہے کہ اماں شادی کب ہوگی، اماں شادی کب ہوگی. اس نے کہا بیٹا یہ شادی تو ہے، اور شادی کیا ہوتی ہے؟ آپ کو پتا اس بچے نے کیا جملہ بولا؟ نہیں، ابھی دلہا اور دلہن نے آگ کے گرد پھیرے نہیں لیے تو شادی کیسے ہوگی؟ یہ کس نے بتایا اس کو؟ جو دیکھا اس نے وہ کہہ دیا. معصوم ہوتے ہیں وہ سچ بولتے ہیں. اتنا اپنا دین نہیں پتا جتنا ان کا کلچر پتا ہے. سیکھا کہاں سے؟ اردو نہیں آتی، جتنی آتی ہے بڑے فخر سے کہتے ہیں موویز سے سیکھی ہے، کئی بچے کہتے ہیں. اور ماں باپ اس پہ بڑے خوش ہیں کہ چلو زبان سکھانے کے لیے ان کے اخلاق بگڑ جائیں تو بگڑ جائیں. یاد رکھیے، برا نہ لگے اگر آپ کو، نوٹ کرنے کے قابل بات ہے کہ گیدڑ کو اگر آپ شیر کے کپڑے پہنا دیں گے نا تو وہ شیر نہیں بنے گا، وہ گیدڑ ہی رہے گا. آج ہم نے اسلام کے کپڑے تو پہنے ہوئے ہیں، کھال پہنی بھی اوپر سے اسلام کی، اندر سے گیدڑ ہے. اب دیکھیے کہ ایک وہ شیر ہوتا ہے جو جنگل میں رہتا ہے، جس کو جنگل کا بادشاہ کہتے ہیں، سب ڈرتے ہیں نا اس سے، جنگل کا بادشاہ شیر. اور ایک وہ شیر ہوتا ہے جو سرکس میں نچایا جاتا ہے، جس کو لوگ ٹکٹ دے کے جاتے ہیں دیکھنے کے لیے. فرق کیا ہے؟ کوئی آپ میں سے بتائے گا؟ سرکس میں ایک شیر کے روپ میں کوئی چیز ہے اور لوگ اس کو اس کے تماشے دیکھنے کے لیے پیسے دے کے جاتے ہیں، جس کے اندر وہ بورا توڑی توڑی بھری ہوتی ہے اس کی کھال کے اندر. اور ایک جنگل کا شیر ہے جہاں سے لوگ گزرتے نہیں کہ یہاں شیر کھڑا ہے. کس بات کا فرق ہے؟ جنگل کا شیر اصلی شیر ہے، اور سرکس کا شیر اشاروں پہ ناچنے والا شیر ہے. جب مسلمان اصلی مسلمان ہوتا ہے تو لوگ شیر کی طرح سے ڈرتے ہیں، اور جب مسلمان دوسروں کے اشاروں پہ ناچتا ہے تو لوگ اس کو ساتھ کھلاتے ہیں، ساتھ تماشا دیکھتے ہیں. اس وقت مسلمان سرکس کا شیر بنا ہوا ہے. یہ وہ اسلام نہیں ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم چھوڑ کے گئے تھے. ایسا نہ ہو کہ کل اللہ کے نبی کا ہاتھ ہو اور ہمارے گریبان ہو. 23 سال میں میں نے جو اسلام تمہیں دیا، تم نے اس کا حل کیا کیا؟ اب یہ اس ایک لفظ کے اوپر پوری سیرت دیکھ لیجئے، ان اللہ یدافع عن الذین. کتنی جنگیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ہوئی، اب موقع ہوتا تو میں آپ سے ہی پوچھتی. اور صرف ایک جس کو آپ احد کی کہہ لیں، جس میں نہ فتح ہوئی نہ شکست ہوئی، بس اتنا کہہ لیں، ایکول ہو گیا، ڈرا ہو گیا میچ، پوری کی پوری جنگوں میں مسلمان جیتے. آپ لوگ تو پڑھ چکے ہیں نا، ریشو کیا تھا؟ ادھر 313 ہیں تو ادھر 1000 ہے، ادھر 1000 ہیں تو ادھر 3000 ہیں، ادھر 30,000 ہے تو ادھر 2,00,000 ہیں. ایک ایک مسلمان کے مقابلے میں 20-20 کافر ہوتے تھے. نتیجہ کیا ہوتا تھا؟ ایمان والے جیتتے تھے. مدد کیوں آئی؟ بدر میں فرشتے کیوں اترے؟ کہ ایمان تھا. فضائے بدر پیدا کر فرشتے تیری نصرت کو. آج بھی اگر ہمارے اندر وہ ایمان آ جائے تو آسمانوں سے فرشتے اتریں گے. ہم آج نفس کے غلام بن گئے، दिफा नहीं रहा, एक इधर से धमकी देता है, एक इधर से आंखें दिखाता है, एक इधर से कहता है तुम्हारी मदद बंद हो जाएगी, दूसरा कहता है इधर से आ जाओ, इधर से आ जाओ, इधर से आ जाओ, और हम अंदर बैठ के कांप रहे हैं। कभी मकसद हल नहीं होगा। आज भी अगर मुसलमानों की हालत बदलेगी तो ईमान पैदा करने से होगी, इसके अलावा नहीं। यूनुस अलैहिस्सलाम को मछली के पेट में से किसने निकाला? उनके ईमान की वजह से। ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। और अल्लाह ताला कहते हैं ये मेरा असूल सिर्फ यूनुस के लिए नहीं था अलैहिस्सलाम, कज़ालिका नुंजिल मोमिनीन। ये कलमा आज भी फायदा देता है, लेकिन शर्त क्या है? मोमिनीन। हम 125,000 बार पढ़ लेते हैं कब जब कोई मुश्किल आती है, एक दफा ईमान के साथ ला इलाहा इल्लल्लाह कह दे, दिल की दुनिया बदल जाएगी। और जितना ईमान ज्यादा है ना, उतना दिफा ज्यादा होता है। इब्राहिम अलैहिस्सलाम आग में कूद गए, किस चीज ने बचाया? हस्बुनल्लाहु व नेमल वकील, मेरा रब मुझे काफी है, नेमल मौला व नेमन नसीर। ईमान पक्का होता है, आग ठंडी हो जाती है। कुलना या नारुकूनी बर्दम व सलामा, हमने कहा, अल्लाह ताला ने ये नहीं कहा आग ठंडी होगी, अपना नाम दिया, क्योंकि इन्नल्लाह युदाफियुनिल्लज़ीना, फिर आग में लोग डाल देंगे, अल्लाह वहां से बचा लेगा। यूसुफ अलैहिस्सलाम कुएं में गिराए गए, अपनों ही की मोहब्बत की कुर्बानियों में कुएं में गिरे, वहां से मिस्र के तख्त पे किसने बिठाया? वल्लाहु युहिब्बुल मुहसिनीन। तो बात यह है कि जितना ईमान बढ़ेगा ना, आप अपने आप को सिक्योर फील करेंगे। अपने बच्चों को बुजदिल ना बनाइए, कावट ना बनाए, हमारे अंदर होगा तो बच्चों में खुद ब खुद आ जाएगा। इसके बाद अगला पॉइंट जो 7वां नुक्ता है ईमान का, एक और फल, और वो क्या है? अल्लाह ताला ईमान वालों की रहनुमाई करता है, गाइड करता है, इनको हिदायत देता है। ये कहाँ लिखा है? सूरत मरियम आयत 76 में है। वयजीदुल्लाहु लज़ीना हतदौ हुदा, और अल्लाह ज्यादा कर देता है उन लोगों को जिन्होंने हिदायत पाई हिदायत में। और सूरत यूनुस की आयत नंबर 9, इन्नल्लज़ीना आमनू व अमिलुस्सालिहात, बेशक वो लोग जो ईमान लाए और उन्होंने अमल अच्छे किए, यहदीहिम रब्बुहुम बीईमानिहिम, उनका रब उनको उनके ईमान के साथ रास्ते दिखाएगा, कहाँ के? जन्नतों के, और दुनिया में जिंदगी गुजारने के। तजरी मिन तहतिहिमुल अनहार, जिनके नीचे नहरें बहती हैं, फी जन्नातिन नईम, नेमतों वाली जन्नत में। सूरत कहफ की एक आयत में आता है, वज़िद ना हम हुदा व रबत ना अला कुलूबिहिम, हिदायत कैसे मिलती है? ईमान के साथ मिलती है। सूरत मुमतहना की एक आयत है गालिबन के, व मैं यूमिन बिल्लाही यहदी कल्बा, जिसका दिल ईमान ले आता है अल्लाह उसको रास्ते दिखाता है। फिर लोगों से नहीं पूछना पड़ता कि ये करें कि ना करें, ये जायज़ है कि ना जायज़ है, ये सही है कि गलत है, आपका दिल आपको बताता है कि आप किस रास्ते पे जा रहे हैं। आज मुसलमान रहनुमाई किससे मांग रहा है, गाइडेंस किससे मांगता है? छोटे से छोटे काम से लेके हुकूमती सतह पे जाके सारी फील्ड्स को देख लें, किससे कानून मांग, जिंदगी गुजारने के तरीके किन से मांगते हैं? हमारा क्या ख्याल है कि लोग हमें हिदायत दे सकते हैं, लेकिन असल हिदायत अल्लाह देता है। आज हिदायत क्यों नहीं मिल रही? ईमान की कमी है। कुरान हमारे हाथ में है, जितनी आज तफसीरें हमारे घरों में, आज जितना इजीली इंसान सीख सकता है चीज़ों को, पहले नहीं था। फिर भी कन्फ्यूजन क्यों है, बेचैनियाँ क्यों है? उसकी वजह क्या है? अंदर वो चौकीदार नहीं रहा। ईमान चौकीदार होता है, बंदे को बचा लेता है। ईमान पुख्ता होगा ना तो शैतान उस दिल में आएगा भी नहीं। क्यों हजरत उमर रज़ी अल्लाह तआला अन्हु को देख के शैतान गली बदल देता था? डरता था उमर के ईमान से, ये उमर आ गए अब मेरी यहाँ जगह नहीं रही। और ईमान कमज़ोर होता है तो चार गलियाँ छोड़ के मिलने आता है। اپنے آپ کو دیکھنے کی ضرورت ہے. پھر آٹھواں فائدہ, اور یہ آپ سب بھی چیک کریں گے اپنے دلوں کو اور میں بھی دیکھوں گی کہ میری کیا کیفیت ہوتی ہے. ایمان کا ایک بہت پیارا پھل جو ہے وہ کیا ہے کہ مشکل حالات میں اللہ تعالیٰ ان کے دلوں کو جما دیتا ہے, اطمینان, سکون, خوشی. جتنے لوگ شور مچاتے ہوئے دکھتے ہیں نا کہ بہت کیوس ہے اور بہت خطرے ہیں, اتنا ان کے اندر اطمینان بڑھتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ایک ایسا موقع آیا تھا, دشمنوں سے لڑے, جاتے جاتے دشمن دھمکی دے گیا پھر آؤں گا, فلاں جگہ ملوں گا. آپ نے کہا اچھا اس نے دھمکی دی ہے, یہ آئے گا تو بعد میں, ہم پہلے چلتے ہیں وہاں مقابلہ کریں گے. اور زخموں سے چور صحابہ کرام جو احد کے اندر ابھی پوری طرح سنبھل بھی نہیں پائے, گھر گھر میں غم ہے, 70 صحابی شہید ہو چکے ہیں, زخم چور چور ہیں, اللہ کے نبی کے دانت زخمی, آپ کے چہرے میں کڑیے اور جبرائیل آ گئے, اللہ کے نبی صلی اللہ علیہ وسلم چلیے پھر جہاد ہے. آپ نے ایک کال صرف دی, کوئی اعلان نہیں تھے, کوئی فلائر نہیں چھپے, کوئی انٹرنیٹ, کوئی ای میلز, کوئی میڈیا نہیں تھا, ایک کال دی کہ ایمان والوں پھر جمع ہو جاؤ, پھر جانا ہے. کسی نے نہیں کہا کہ آپ نے کام کیا پکڑا ہوا ہے, ابھی ایک امتحان سے نہیں نکلتے آپ دوسرے میں ڈال رہے ہیں, اب ایک دن, اب پھر نہیں, چلیے. فوراً صحابہ کرم کی جماعت تیار ہو گئی. اب ابو سفیان جو دھمکی دے گیا تھا اس کا تو خیال تھا کہ یہ ڈر کے اور دبک کے بیٹھ جائیں گے, جب پتہ چلا کہ مسلمان تو باہر چلے گئے تو اس کے اپنے پاؤں کانپنے لگے. جانا تو تھا ہی نہیں, ایک شخص کو رشوت دی, نعیم بن شریح اس کا نام ہے, یہ آپ جو تفسیر کی کلاس ہے یہ واقعہ آنے والا ہے سورہ آل عمران میں, پھر اس دن آپ لوگوں کی خیر نہیں, یاد رکھیے گا. کیا کیا ابو سفیان نے, ایک شخص کو ادھر سے جا رہا تھا, کہنے لگا دیکھو یہ پیسے لے لو, ایک افواہ پھیلا دو جا کے مسلمانوں کے لشکر میں, اور وہ کیا کہ ابو سفیان بہت بڑا لشکر لے کے آ رہا ہے, تاکہ اتنی بڑی خبر ڈال دو کہ بس یہ تو بھاگ جائے. اس نے کہا میرا کیا مشکل ہے, لاؤ پیسے دو میں جاتا ہوں. اب وہ گیا اور وہ تو چلا گیا, وہ نعیم شخص تھا, اس نے جا کے کہا ارے مسلمانوں یہاں کیوں کھڑے ہو, چلو چلو. ابو سفیان تو بہت بڑی پیچھے سے مدد لے کے آ رہا ہے, ان کا خیال کیا تھا کہ یہ پلٹ کے گھر جائیں گے. اللہ تعالیٰ نے صحابہ کرام کے کال کو کیسے نقل کیا, یہ سورۃ آل عمران کی آیت نمبر 173 ہے, الذین قال لهم الناس ان الناس قد جمعوا لكم فاخشوهم. بے شک وہ لوگ جنہوں نے لوگوں سے کہا, یعنی کفار مکہ کے شخص نے مسلمانوں سے کہا, ان الناس, ابو سفیان, قد جمعوا لكم, وہ تمہارے لیے وہاں جمع ہوئے میں, فاخشوهم, ڈر جاؤ ان سے, چلو واپس جاؤ. لیکن صحابہ کرام کا حال کیا تھا, فزادهم ایمانا, ان کا ایمان تو اور بڑھ گیا, اچھا وہ آئے, چلو پھر ہم بھی آج دکھا دیں گے. وقالوا حسبنا الله ونعم الوکیل, اتنے جوش سے انہوں نے کہا کہ ہمیں ہمارا رب کافی ہے, کہ ابو سفیان کو جرت ہی نہ ہوئی, وہیں سے بھاگ گیا. مسلمان تو یہ ہوتا ہے, مشکل حالات, آزمائشوں کا دور, الزام لگ رہے ہیں, بہتان ہے, پروپیگنڈا ہے چاروں طرف سے مسلمانوں کے خلاف, اور ایمان والے کا ایمان اور پختہ ہوتا ہے. آپ اپنے دلوں کا جائزہ لیں, جب کوئی مشکل آتی ہے لکھیں اپنے لیے, اور خاص طور پہ مشکل کب آتی ہے, جب دین کے لیے نکل, اللہ کے راستے میں کوئی مشکل آتی ہے تو دل کی کیا حالت ہوتی ہے. آپ دیکھیے کہ کامیابی کب ہوتی ہے, آپ لوگ 10 جماعتیں جس نے بھی پڑھی ہوں گی اس سے اوپر کی بات تو بات کی ہے نا, آپ 7ویں جماعت سے 8ویں میں کب گئے, امتحان کے بعد. کوئی ایک ہم میں سے ایسا بیٹھا ہے وہ کہ میں امتحان نہیں دوں گی لیکن مجھے اگلی کلاس میں ڈال دیں. سچا ایمان جب اندر آتا ہے نا, جتنی بڑی مشکل آتی ہے نا اللہ کے راستے میں, اتنا دل اندر سے خوش ہوتا ہے. اس وقت پھر انسان محسوس کرتا ہے کہ واقعی یہ مجھے میرے رب نے چن لیا ہے. پھر انسان کے اندر جو اطمینان اترتا ہے وہ اور کبھی نہیں اترتا. اب دیکھیے بچے پالتی ہیں ہر مائیں, ہر ماں پالتی ہے نا, ایک بچے جو آرام سے پل جاتا ہے الحمدللہ ٹھیک ٹھاک, خود ہی کھاتا پیتا پل گیا. کوئی ایک بچہ کسی کا ایسا ہو سکتا ہے جو کمزور ہو, بچپن میں بیمار بہت رہا ہو اور ماں اس کے لیے راتوں کو جاگی ہو, یا بچے کی پیدائش میں مشکل ہوئی ہو, मैं किसी की बातें सुना देती हूँ, यानी औलाद नहीं थी, कुछ साल हुए शादी के। अब माँ ने और बाप ने जो कोशिशें की और लाखों खर्च करके अल्लाह ताला फिर देता है तो बच्चा मिल भी गया, और इस वक्त हाल क्या है कि वो बच्चा उनके हाथ का छाला है। कहती है ये मेरा महंगा है, और हकीकत में महंगा है, क्योंकि वो कई लाखों डॉलर के बाद दुनिया में आया है। अब वो बच्चा, ज़रा सोचिए, उसकी जो मोहब्बत माँ के दिल में, वो आम बच्चे की हो सकती है? लोगों के बच्चे सड़कों पर रोल रहे होते हैं। जिस चीज़ के लिए, लिख लें, जिस चीज़ के लिए जितनी कुर्बानी दूंगी उतना ही ज़्यादा मुझे वो चीज़ प्यारी होगी। आप जो चीज़ में अपनी पैसों की कमाई से या मेहनतें कर करके जोड़ के खरीदते हैं ना, बचत कर करके, वो आपको ज़्यादा अजीज होती है। जो आपको कोई तोहफे में दे दे या बिन मांगे मिल जाए, उसकी इतनी कदर नहीं होती। बेटा पीछे ले दे इनको। जब ईमान बगैर किसी मुश्किल के मिल जाता है ना, जैसे आज माशाल्लाह हमें मिला हुआ है, वी आर मुस्लिम बाय चांस नॉट बाय चॉइस। पूछिए ईमान की कीमत बिलाल रजी अल्लाह अन्हु से, जिन्होंने अपनी कमर पे अपने इस्लाम की कहानी लिखवाई थी, हुबाब बिन अरत। और कितनी ही कहानी है कि जख्म कोयलों पे लिटाए जाते थे और स्किन जो थी वो जिस अंदर चली जाती थी। कहते हैं कि इस्लाम लाने के बाद लोगों को अपनी पुश्त से कपड़ा हटा के दिखाते थे और घड़े पड़े हुए थे, बच्चे उन सुराहों के अंदर उंगलियां डाल डाल के खेला करते थे। ऐसे लोग फिर कैसे ना कहें अहद अहद। उमैया मारते मारते थक जाता था, बिलाल मार खा खा के नहीं थकते थे। क्यों? ईमान की कीमत पहचानते थे, तो दिल में इत्मीनान रहता है। कोई जो कहता है कहने दें, मेरा ईमान पे और दिल जम गया। इसी को वो कहते हैं ना कि तुंदी वादे मुखालिफ से ना घबरा के ए उकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। कभी दीन के रास्ते में कोई मुश्किल आ जाए तो घबराइए नहीं। और उसमें एक मुश्किल ये भी हो सकती है कि आज आप देर से जाएं घर और घर वालों का मूड बिगड़ा हो, परेशान ना होइएगा। अगला पॉइंट देखते हैं, 9 नंबर का है। ईमान का एक और असर और एक फ़ायदा क्या होता है कि मोमिन को कोई भी खुशी मिले या गम मिले, उसके लिए वो बात खैर का सबब होती है। अल्लाह के नबी सल्लम ने फरमाया, आजबुल अम्रुल मोमिन। मोमिन का मामला बड़ा अजीब है, खुशी मिलती है, शुक्र करता है और शुक्र के बदले में जन्नत पा लेता है, और गम मिलता है, मुसीबत आती है, सब्र करता है और सब्र के बदले में जन्नत पा लेता है। और फिर आपने फरमाया, ये कैफियत मोमिन के सिवा किसी और के साथ नहीं होती। सच है ना? गम आया सब्र कर लेते हैं, अल्लाह की रजा पे राजी थे। खुशी आती है तो फिर क्या करते हैं? अमूमन गम में सब्र हो जाता है, खुशियों में शुक्र नहीं होता। हम तो अल्लाह के मुकाबले पे निकल आते हैं, अब तूने दी है खुशी, अब देख हम तेरा मुकाबला कैसे करते हैं। ऐसा नहीं करना, दोनों हालतों में अंदर रहना है। अपने आप को कैसे चेक करें? कोई गम की खबर, कोई दुख की खबर सुनती हूँ तो क्या हालत होती है, और कभी ज़िंदगी में कोई खुशी मिल जाए तो दिल की क्या हालत है। ईमान वाला बड़ा हम्बल होता है, बहुत रिलैक्स। गम मिलता है, ओके इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। कोई खुशी की मिली तो फिर अल्हम्दुलिल्लाह रब्बिल आलमीन। एक बैलेंस पर्सनैलिटी होती है, और हमारे ये रवैये हमें हमारे ईमान का टेम्परेचर बताएंगे। कोई थर्मामीटर, कोई बैरोमीटर नहीं है जिससे आप डाल के अपना ईमान चेक कर लें कि आजकल किस लेवल पे है। टेम्परेचर तो चेक करते रहते हैं ना, ब्लड प्रेशर भी देखते रहते हैं, शुगर भी चेक करते हैं। ईमान कैसे देखेंगे? अपने रवैयों से देखेंगे। मुश्किल आती है तो कैसी होती हूँ, खुशी आती है तो कैसी होती हूँ, अंदर दिल की क्या हालत है, खुशियाँ हैं या डिप्रेशन है। ईमान वाले को कभी डिप्रेशन हो ही नहीं सकता, मैं चैलेंज कर सकती हूँ। अगर आप बात बात पे परेशान है ना, या अपनी तकदीर पे राजी नहीं, या कोई महरूमी है ज़िंदगी में और सिर्फ उसी की वजह से आंखों में आंसू रहते हैं, तो ईमान का इलाज कीजिए, ईमान की कमी है। ऐसा नहीं हो सकता कि ईमान हो और बंदा रब के फैसलों को खुशी से ना कबूल करे। फिर उसके बाद 10वां फायदा, और वो क्या है कि हर मुश्किल से निजात और रिस्क की फलाह फराही کا وعدہ ہے ایمان والے کے لیے. کہاں لکھا ہے؟ سورۃ طلاق آیت نمبر 3 میں, وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ. اور جو اللہ سے ڈر جائے گا اللہ تعالیٰ اس کے لیے نکلنے کے راستے بنا دے گا, مخرج نکل جائیں بنیں گے, ایگزٹس ہوں گے اس کے لیے غموں سے, دکھوں سے, مصیبتوں سے, اور وہاں سے رزق ملے گا جہاں سے کبھی گمان بھی نہ کیا ہو. آپ کے ساتھ کبھی ایسا ہوا کہ آپ سوچ بھی نہیں سکتے تھے کہ یہ مسئلہ حل کیسے ہوگا, اور ایسے چٹکیوں میں حل ہو جاتے, آپ کہتے ارے واہ ابھی تو اتنا کچھ ہو رہا تھا اور اب کچھ بھی نہیں رہا. کبھی کسی نے کہا میں یہ کر دوں گا, میں یہ دھمکی دے دوں گا, پھر جب وہ وقت آتا ہے تو وہ کہتے نہیں چلو کوئی بات نہیں, اس اوکے. آپ ایمان لا کے تو دیکھیں شعوری, ہر دن آپ کی زندگی میں ایسے میریکلز ہوں گے کہ آپ کہیں گے اللہ تعالیٰ یہ ہو کیا رہا ہے, حالات کیوں بدل گئے, آپ کا دل بدل گیا, ساری مشکلوں سے نجات. اور رزق کہاں سے ملتا ہے؟ اب رزق میں صرف مال ہے, ڈالرز ہیں نہیں, محبتیں بھی رزق ہیں, عزت بھی رزق ہے, اور ساری نعمتیں. پھر اس کے بعد 11واں فائدہ, 11 نمبر کا فائدہ کیا ہے؟ دونوں جہان میں درجات کی بلندی ملتی ہے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں یرفع اللہ الذین آمنوا منکم, اللہ تعالیٰ ایمان والوں کے درجوں کو بلند کر دیتا ہے, دنیا میں بھی ان کے رینک بڑھ جاتے ہیں. عمر فاروق رضی اللہ تعالیٰ عنہ کو عزت ملی تھی تو ایمان کی وجہ سے ملی تھی, درجے بلند ہوئے تھے نا, اور اسی طرح باقی لوگوں کے بھی. پھر 12واں فائدہ, اور وہ کیا ہے؟ کہ ایمان والے کو اللہ تعالیٰ برائی میں گھرنے سے بچا لیتا ہے. یعنی ایمان والا بڑا گناہ نہیں کر سکتا, نفس کے دھوکے میں آ کے, شیطان کے بہکاوے میں آ کے کرنا چاہتا بھی ہے نا, اللہ تعالیٰ روک لیتا ہے. بڑی کوشش کی کچھ غلط چیز دیکھنے کی, کام ہی نہیں کیا مشینوں نے, آپ سر پھوڑ کے رہ گئے یہ ہو کیا رہا ہے, یہ اللہ آپ کو بچا رہا ہے. بڑا ارادہ تھا غلط جگہ پہ جانے کا, عین وقت پہ مہمان آ گئے. ویسے تو مہمانوں کو بھی لے جاتے ہیں ایسی جگہ پہ, ہاں نیکی کا موقع تو پھر کہتے ہیں ہم نہیں آ سکتے مہمان گھر میں آئے ہوئے. چلیے, آپ کا ایمان جو ہے آپ کو برائیوں سے روک لے گا انشاءاللہ تعالی. اس کے بعد 13واں فائدہ کیا ہے, 12واں فائدہ کیا ہے بتا دی آپ کو, کبیرہ گناہوں میں گھرنے سے انسان بچ جاتا ہے. جس کو گناہ کرتے دیکھیں گے نا, بڑے بڑے گناہ, جو بھی جن کی لسٹیں آپ بنا سکتے ہیں, پیچھے کمی ایمان کی ہے, ایمان کو دیمک لگا ہوا ہے, خون کی طرح چٹ گیا, اس کے بعد گناہ ہو جاتے ہیں. ایمان والا چھوٹے چھوٹے گناہ تو اس سے ہو جاتے ہیں, لیکن وہ بڑے گناہوں میں نہیں آتا. 13واں فائدہ جو بہت ہی پیارا فائدہ ہے, اور وہ کیا ہے؟ کہ اس دنیا میں اس کی زندگی خوبصورت ہو جاتی ہے, بہترین زندگی ملتی ہے. ہمارے ہاں ایک مس کنسیپشن ہے, اور وہ کیا؟ نیکی کچھ کر لو آخر آخرت بھی تو بنانی ہے, یہ سوچتے ہیں نا. آپ سب یہاں آج کیوں آئے ہوئے ہیں؟ چلو آخرت بن جائے, کچھ نیک ہو جائے. لیکن یہ بھول جاتے ہیں ہم کہ نیکی کرنے سے پہلے دنیا اچھی ہوتی ہے, پھر آخرت اچھی ہوگی. ایمان والے کی زندگی خوبصورت زندگی ہوتی ہے, قابل رشک زندگی ہوتی ہے. اس کے پاس وہ ہوتا ہے جو دنیا والے دوسرے لوگوں کے پاس نہیں ہوتا. اس کی دلیل بھی لکھ لیں, سورۃ نحل کی آیت نمبر 97 ہے, من عمل صالحا من ذکر او انثی وہو مؤمن, اور جو کوئی اچھے عمل کرے گا چاہے وہ مرد ہو یا عورت ہو, شرط ایک ہے کہ وہ مومن ہو, ایمان والا ہو, فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, بس البتہ ضرور ہم اس کو دیتے ہیں پاکیزہ زندگی. کس چیز سے پاکیزہ؟ دنیا کے جھنجٹوں سے پاکیزہ, قناعت مل جاتی ہے, تھوڑے پہ راضی ہو جاتا ہے انسان, اپنی زندگی کو خود انجوائے کرتا ہے, بیوی بچے گھر اس کے اندر اس کی خوشیاں ہوتی ہیں. کوئی ایسی چیز نہیں ہوتی کہ سب کچھ ہو کے بھی دل اداس ہے. بعض دفعہ آپ دیکھیے کہ سب کچھ ہوتا ہے دل کی خوشی نہیں ہوتی, لیکن سچا ایمان ہے نا, آپ اپنی زندگی کو انجوائے کریں گے, آپ اپنے شوہر کو انجوائے کریں گے, وہ آپ کا شوہر ہے کیونکہ آپ کی نگاہیں کہیں اور نہیں. آپ چھوٹا سا گھر ہے آپ کا, ایک کمرے کا گھر ہے, آپ اتنا انجوائے کریں گے ये मेरा घर है, कितना प्यारा मेरा घर है। आप लोगों के महल भी देख लें, आपके दिल में एक जरा बराबर इस चीज की ख्याल नहीं आएगा कि ये मेरा होता। आप उसको देख के तो खुश होंगे, उसको तो दुआ देंगे, लेकिन अपने लिए दिल में नहीं आएगा। आप हर हफ्ते लोगों की बर्थडे याद रखने से आजाद हो जाएंगे, किसको क्या देना है, किसको क्या लेना है, क्या पहनूं, कहाँ जाऊं, कहाँ से बाल बनवाऊं, कहाँ से चूड़ियां खरीदूं, कितने गम लगाए बैठे हैं ना, ये सारे गम आजाद हो जाता है बंदा इन गमों से, और उसकी जिंदगी बड़ी खूबसूरत हो जाती है। आपकी कुछ हो रही है वायदा में? इस किताब की तरफ आने के बाद जिंदगी आसान होती है कि नहीं? आपको कपड़े नहीं इस्त्री करने पड़ते, अबाया ने आपकी जान छुड़ा दी स्त्रियों से, क्या करना है, बुंदे पहन के सब कुछ तो स्कार्फ में छुप जाना है, दूसरों को दिखाने के लिए खुद अपने आप को औजारों से लेस रखते हैं। और जो इत्मीनान और जो खुशी सच्चे ईमान के बाद होती है, वो 5,000 का मेकअप करा के भी नहीं मिलती। सच्चे के झूठ है? आगे चलते हैं, 14वां फायदा, 14th, ईमान वालों को फरिश्ते खुशखबरियां देते हैं। जिंदगी में, दुनिया में खुशखबरियां मिलती हैं, किस बात की? सूरत हामीम सजदा की आयत नंबर 30 है, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाहु थुम्मा इस्तक़ामू, और वो लोग जिन्होंने अल्लाह को रब कहा कि रब्बुनल्लाह, हमारा रब अल्लाह, फिर थुम्मा इस्तक़ामू, फिर डट जाते हैं उस पर, इस्तक़ामत, फर्म हो जाते हैं, क्या मिलता है, ततनज़्ज़लु अलैहिमुल मलाइका, उन पे फरिश्ते नाजिल होते हैं और खुशखबरियाँ क्या देते हैं, अल्ला तखाफू वला तहज़नु, ना खौफ खाओ, किसका, मुस्तकबिल का, कल क्या होगा, मेरा मुस्तकबिल क्या होगा, और ना वला तहज़नु, माजी में जो गम मिले उसका गम ना खाओ, वाबशिरू बिल जन्नतिल्लती कुंतुम तूअदून, और उस जन्नत की खुशखबरियाँ दे दो जिसके तुमसे वादे किए गए थे, नहनौलियाउकुम फिल हयातिद दुनिया, हम दुनिया की ज़िंदगी में भी तुम्हारे दोस्त हैं, वफिल आखिरा और आखिरत में भी, वलकुम फीहा मा तश्तही अनफुसकुम वलकुम फीहा मा तद्दऊन, तुम्हारे लिए उसमें वो है जो तुम्हारे दिल चाहेंगे और जो तुम मांगोगे। तो लिहाजा ईमान वाले को खुशखबरियाँ मिलती हैं। आपको कभी मिली? ये फरिश्ते दिख, आज भी उतरते हैं फरिश्ते। आपने कभी दीन के नाम पे इस्तकामत दिखाई हो? कोई मौका आपकी जिंदगी का याद करें, सबने साथ छोड़ दिया, आप जम गए और आप कहते हैं सारी दुनिया भी छोड़ देगी साथ, मैं इस काम से नहीं हटूंगी, उसके बाद जो दिल की हालत होती है वो याद है? कुछ शेयर करना चाहेगा जी? आप कुछ कहना चाह रही हैं नसरा? यकीन आता है ना कि मैंने एक अच्छा काम किया, ये असल में फरिश्तों का होता है। फरिश्ते आप एक कुरान पाक पढ़ने के बाद जब आप उठते हैं तो आप महसूस करते हैं कि आपके दिल के ऊपर कोई फुहार पड़ रही है, कोई ठंडक, कोई ओस, ये फरिश्तों की तस्कीन होती है, सकीनत होती है। तो जब लोग साथ छोड़ भी देंगे तो क्या हुआ, फरिश्तों की दोस्तियाँ मिल जाएंगी इंशाअल्लाह ताला। 15वां एक फ़ायदा, 15 नंबर का, और वो क्या है, ईमान वालों को ज़मीन में इक्तदार मिलेगा, खिलाफत उन्हीं को मिलती है। सूरत नूर की आयत नंबर 55 है, वअदल्लाहु लज़ीना आमनू मिनकुम वअमिलुस्सालिहात लयस्तखलिफन्नकुम फिल अर्दि कमस्तखलफल लज़ीना मिन कब्लिहिम, वादा किया है अल्लाह ने ईमान वालों से और अमल सालिह करने वालों से, और वो क्या कि उनको ज़मीन में खिलाफत देगा जैसे कि उनसे पहलों को दी थी। ईमान की बुनियाद पे खिलाफत मिलने का क्या मतलब, हुकूमत कौन सी होती है, एक तो मुल्कों में होती है ना, आज भी देखें कि दुनिया में बज़ाहर लगता है ना कुफर का सर मजबूत है, ईमान वाले कमज़ोर हैं, आज बज़ाहर लगता है ना कि मुसलमान मुल्क कह लें या कौमें कह लें या गिरोह कह लें मगलूब हैं। हम तो यहाँ ये पढ़ रहे हैं कि ईमान वालों को गलबा मिलता है, तो वजह क्या समझ आई कि आज ईमान ही नहीं है। नबी सल्लम के दौर में कोई जंग एक महीने से ज़्यादा नहीं चली थी, मामला आर या पार, 30 دن سے زیادہ آپ کی زندگی میں کوئی جنگ نہیں چلی، ہم 50 سے اوپر سال ہو گئے زمین کا ایک ٹکڑا لینے کے لیے جنگ لڑ رہے ہیں، کبھی آپ نے سوچا کہ کیوں نہیں مل رہا؟ کیا آج اللہ تعالیٰ کے وعدے جھوٹے؟ نہیں، ایمان نہیں ہے. آج ہم ایمان لے آئے، آسمان سے بھی رزق برسے گا اور زمین بھی اپنے خزانے انڈیلے گی انشاء اللہ تعالیٰ. 16 فائدہ، 16 نمبر، اور وہ کیا ہے؟ بھائی چارہ پیدا ہوتا ہے. ایمان کی بنیاد پہ سچی محبت بنتی ہے دو لوگوں میں. سورہ حجرات آیت نمبر 10 میں آتا ہے، انما المؤمنون اخوة فاصلحوا بین اخویکم، بے شک ایمان والے بھائی ہیں، آپس میں بس اپنے بھائیوں کے بیچ میں صلح کروا دو. آپ محسوس کرتے ہیں کہ ایمان والے یا مومن کو دیکھ کے جو آپ کو محبت ملتی ہے یا لگتی ہے، وہ دوسروں سے نہیں ملتی. آپ سارا دن لوگوں کے بیچ میں رہیں گے، لیکن جو سیکیورٹی آپ ایمان والوں کے ساتھ محسوس کرتے ہیں، وہ دوسری جگہ نہیں کرتے. ایک فطری کشش ہے. پھر وہی کہوں گی کہ اگر آج مسلمانوں کو مسلمانوں سے محبت نہیں لگ رہی، اس کی وجہ کیا ہے؟ ایمان کمزور ہے. ہمیں ضرورت اس وقت یونٹی ان اسلام کے لیکچر کو سننے کی، اس پہ بات کرنے کی، تاکہ ایمان آ جائے اور پھر ایک دوسرے سے محبت ہو جائے. پھر 17 نمبر، 17th نمبر کا فائدہ کیا ہے؟ کہ ایمان والوں کے لیے اللہ سبحانہ تعالیٰ زمین بھر میں محبت بانٹ دیتا ہے، لوگ ان سے محبت کرنے لگتے ہیں. سورۃ مریم کی آیت نمبر 96 میں آتا ہے، ان الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا، بے شک وہ لوگ جو ایمان لائے اور انہوں نے عمل صالح کیے، ان قریب رحمان ان کے لیے محبت ڈال دے گا. آج ابو بکر صدیق سے محبت ہمیں کیوں محسوس ہوتی ہے؟ آپ محسوس کرتے ہیں اپنے دل میں؟ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ، امام بخاری رحمت اللہ علیہ، امام ابن قیم، امام ابن تیمیہ، ابو بکر، عمر، حضرت ابراہیم، ایک ایک کا نام لیں تو دل محبت سے بھرتا ہے. یہ چاروں اماموں کے نام پہ لوگ کیوں لڑتے ہیں آپ کو پتہ ہے؟ وہ تو ایک الگ بات ہے، وہ لڑ رہے ہیں آپس میں لڑیں، لیکن ان کو ان کے ایمان کی وجہ سے یہ محبتیں مل رہی ہیں. بڑی پیاری روایت ہے صحیح بخاری اور مسلم کی، میرا دل چاہ رہا ہے کہ آپ کے ساتھ شیئر کروں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اذا احب اللہ تعالی العبد، جب اللہ تعالیٰ کسی بندے سے محبت کرتا ہے. اپنا نام لکھیں ادھر، ہمارا نام اس میں آتا ہے کہ نہیں؟ ہر ایک اپنے آپ کو ضرور سوچے، کیونکہ ہم ان باتوں کو کہتے ہیں اچھا یہ ہوں گی کو بہت بڑے بڑے لوگوں کی باتیں، نہیں، العبد کی بات ہے، اور ہم سب بندے ہیں. جب اللہ تعالیٰ کسی بندے سے محبت کرتا ہے، نادا جبریل، جبرائیل علیہ السلام کو پکارتا ہے، پھر کیا کہتا ہے؟ ان اللہ تعالی یحب فلانا، بے شک اللہ تعالیٰ فلان سے محبت کرتا ہے، فاحببہ، جائیے آپ بھی اس سے محبت کیجئے. پھر کیا ہوتا ہے؟ فیحبہ جبریل، پھر جبرائیل علیہ السلام اس بندے سے محبت کرنے لگتے ہیں. پھر کیا ہوتا ہے؟ فنادا فی اہل السمائی، پھر جبرائیل جا کے آسمانوں میں ایک آواز لگاتے ہیں. کیا کہتے ہیں؟ ان اللہ یحب فلانا، وہ فلاں بندہ ہے، اس سے اللہ تعالیٰ بڑی محبت کرتا ہے، فاحبوہ، تم بھی اس سے محبت کرو. فرمایا فیحبہ اہل السمائی، پھر آسمانوں والے سب فرشتے جو مخلوقات ہیں، وہ اس بندے سے محبت کرنے لگتی ہیں. اور پھر کیا ہوتا ہے آپ کو پتہ ہے؟ آپ نے فرمایا ثم یودع له القبول فی الارض، پھر اس کے لیے زمین میں مقبولیت رکھ دی جاتی ہے، کہ زمین پہ فرشتے اور انسان بھی اس سے محبت کرتے ہیں. آج مسلمان سے محبت کیوں نہیں لوگوں کو؟ آج مسلمان کا نام گالی کیوں بن گیا؟ ڈیزرو نہیں کرتے ان محبتوں کو. سچا ایمان والا ہمیشہ لوگوں کا محبوب ہوتا ہے. آج دین کو اتنا غریب کر کے، مسکین کر کے دکھایا کہ مولوی کا لفظ گالی بن گیا. سچے ایمان والے ہمیشہ لوگوں کی محبتیں پاتے ہیں. اللہ سچا ایمان دے دے ہمیں بھی. 18th نمبر کا فائدہ کیا ہے؟ मोमिन को नसीहत से फायदा होता है। आज आप किसी को कुछ कहते हैं ना, तो आज कहता है स्टॉप स्टॉप, मुझे नहीं बताया करो, मेरे से ज्यादा बात करने की जरूरत नहीं। मान लीजिए कि ईमान को घुन लगा हुआ है। सच्चा ईमान होता है तो नसीहत सुन के फायदा होता है, और झूठा ईमान या ईमान की कमी होती है तो नसीहत सुन के गुस्सा आने लगता है। आज लोग क्यों नहीं कुरान सुनना चाहते, क्यों नहीं पसंद आती ये महफिलें? छोड़ो कौन सुने, सब पता है हमें, सब जानते हैं। क्यों? ईमान की कमी है। सूरत ज़ारियात आयत 55 में आता है, वज़क्किर फ़इन्ना ज़िक्रा तन्फ़उल मुमिनीन, नसीहत कीजिए, बेशक नसीहत नफ़ा देगी ईमान वालों को। सुनते तो बहुत है, फ़ायदा किसको होता है? ईमान वालों को। 19वां फ़ायदा, आपको तो दो तीन ज़्यादा मिल रहे हैं जी, आप परेशान हो गए, ज़्यादा लेके जाइए। क़यामत के दिन नूर मिलेगा, अल्लाह दुनिया में भी दे दे आपको नूर। सूरत हदीद आयत नंबर 12 में आता है, यौम तरुल मुमिनीना वल मुमिनात यसअ नूरुहुम, और जिस दिन तुम देखोगे कि ईमान वाले मर्दों और ईमान वाली औरतों के लिए उनका नूर उनके आगे आगे और उनके दाएं दाएं फिर रहा होगा, और फरिश्ते क्या कहेंगे, बुशराकुमुल यौम, आज के दिन तुम्हें बड़ी खुशखबरी है, मुबारक हो तुम्हें। क्यों? किस चीज़ की? जन्नातुन तजरी मिन तहतिहल अनहार, उन जन्नतों की जिनके नीचे नहरें बहती हैं। ज़ालिकल हुवल फौज़ुल अज़ीम, यही है बड़ी कामयाबी। नूर जब अंधेरों में होंगे, आपको पता है कि मैदान मक्षर अंधेरों में होगा, सूरज चांद तो ख़त्म हो चुके, सूरज से रोशनी लेता था चांद, वो भी गया, चांद से सितारे गए, रोशनी कहाँ होगी? अमलों की रोशनी होगी। नबी सल्लम ने फरमाया कि पुल सरात अंधेरों में, तसव्वुर भी करें तो छुरछुरी आ जाती है, नीचे दोज़ख है। सुबह सुनाया था ना आप लोगों को, ये वहाँ सुनाई थी ये बात, नीचे जहन्नुम में आग है और पतला तलवार से ज़्यादा तेज धार और अंधेरा, इधर का कदम इधर और उधर का कदम इधर पड़ सकता है। ऐसे वक्त में ईमान वालों का नूर होगा। नबी सल्लम ने फरमाया किसी का नूर इतनी दूर होगा जैसे मदीना से यमन का फासला, इतनी रोशनाइयाँ होंगी, और कोई ऐसा होगा जिसका ईमान बस हदे निगाह तक होगा, जहाँ तक आप देख सकते हैं। आपने फरमाया सबसे कमज़ोर ईमान जिसका होगा ना, उसका ईमान उसके पाँव के अंगूठे पे होगा बस। मैं सोचती तो मुझे एक टार्च लाइट आ जाती याद, बस संभल संभल के पाँव रखो। काफिर उस दिन अंधेरों में होंगे, दुनिया में नफ्स के अंधेरों में थे, ख्वाहिशात के अंधेरों में थे, जहालत के अंधेरों में थे, उनको नूर अच्छा नहीं लगता था, तासुबात के अंधेरों में थे। अल्लाह ताला वहाँ रोशनियाँ देगा और फिर वहाँ कदर आएगी इस ईमान की। अगर ज़िंदगी में नूर आ जाए और रोशनी आ जाए तो क्या बड़ी बात है। और फिर आज की इस नशिस्त का सेकेंड लास्ट फ़ायदा, 20 नंबर, ईमान का एक और फल क्या होता है कि दिल से शक निकल जाता है। दीन के मामले में, अल्लाह के बारे में शक दूर हो जाते हैं, इंसान बिल्कुल पूरा अपने दीन पे यकीन रखने लगता है कि ज़ालिकल किताबुल्ला रैब फी, आज भी यही किताब है हिदायत का ज़रिया जो 1400 साल पहले थी। फिर बंदा ये नहीं कहता कि 1400 साल पुरानी किताब पढ़ोगे, हो क्या गया, कोई पढ़ना है तो कुछ और करो। शक से दूर, अपने दीन पे इतना यकीन आता है कि यही है आज भी और कल भी इंसानियत का इलाज इसी दीन में कि इस्लाम पे आज। और आखिरी फ़ायदा जो आज की नशिस्त है, हालांकि ये आखिरी नहीं होगा, और वो क्या है, सबसे बड़ी नेमत है ये जो ईमान वालों को मिलेगी, और वो क्या, अल्लाह के चेहरे का दीदार। सूरत यूनुस की आयत नंबर 26 यानी 26 में है, लिल्लज़ीना अहसनुल हुस्ना व ज़ियादतुन, वो लोग जिन्होंने नेकी की उनके लिए नेकी है और इससे भी कुछ ज़्यादा है। वला यरहकु वुजूहहुम क़तरुन वला ज़िल्ला, और न उनके चेहरों को स्याही छाएगी और न ज़िल्लत। اولائک اصحاب الجنت ہم فیہا خالدون، یہ لوگ جنت کے ساتھی ہیں اور اس میں ہمیشہ رہیں گے۔ صحابہ کرام نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ یہاں حسنہ کیا ہے، تو آپ نے فرمایا جنت۔ نیکیاں کرتے ہیں نا جو دنیا میں ٹوٹی پھوٹی کریکڈ نیکیاں ٹکڑوں میں کی ہوئی، اللہ ان سارے ٹکڑوں کو جوڑ لے گا اور ان کو صاف ستھرا کر کے، قدر دانی کر کے ہمیں جنت میں پہنچا دے گا اپنی رحمت اور اپنے فضل سے۔ تو کہا پھر زیادتن کیا ہے؟ کہا وہ اللہ کے چہرے کا دیدار ہے، یہ اللہ ایکسٹرا دے گا بونس، کیونکہ دنیا کی کوئی نیکی اس قابل نہیں کہ ہمیں اس قابل کر دے کہ ہم اللہ تعالیٰ کو دیکھ سکیں۔ دنیا میں کتنی اعلیٰ چیزیں ہوں گی بظاہر، جس کو پانے کے لیے دل چاہتا ہے لیکن جا نہیں سکتے، ڈیزرو نہیں کرتے، افورڈ نہیں کرتے، دیکھنا چاہتے ہیں لیکن اتنے ریسورسز نہیں۔ کیا آپ اس خوشی کا اندازہ لگا سکتے ہیں جو اللہ کے چہرے کے دیدار سے ملے گی؟ کبھی ایک دفعہ بھی ہمارے دل میں ہوک اٹھی اس بات کی کہ میں نے اپنے مالک کے چہرے کا دیدار کرنا ہے؟ اور اگر اٹھی تو پھر کیا یہ سوچا کس چہرے سے اس کا سامنا کروں گی؟ کیا میرا چہرہ اس قابل ہے کہ رب کا دیدار کر سکوں؟ ہر انسان اپنے آپ کو چیک کر لے، جواب اندر سے آئے گا۔ مایوسی کی کوئی ضرورت نہیں، صرف نیکیاں کرنی ہیں اور اپنے ایمان میں اضافے کی کوشش کرنی۔ پھر ایمان میں اضافہ کیسے کریں؟ ضروری ہے نا، اتنے فائدے سن کے دل تو چاہتا ہے نا، اب کریں کیا، ایک چیز ہے نہیں۔ تو 8 پوائنٹس دوں گی آپ کو انشاءاللہ تعالی، صرف پوائنٹس اب تو ہوں گے، وقت بہت ہو گیا، لیکن میں نہیں چاہتی کہ بات پوری نہ ہو۔ ایمان کیسے بڑھائیں، ایمان میں مٹھاس کیسے پیدا کریں؟ پہلی چیز، اللہ کے ناموں پر غور کر کے، جس کے بارے میں معلوم ہی نہ ہو کیا آپ کو اس سے محبت ہو سکتی ہے؟ آپ نے ایک چیز چکھی نہیں، دیکھی نہیں، سنی نہیں، کیا آپ اس کی تمنا کر سکتے ہیں؟ اللہ کی محبت اور اس کی پہچان بندے کو بندہ بنا دیتی ہے۔ اللہ کے ناموں پہ غور کرنا، کارڈ کھول لیں، کتاب کھول لیں اور ہر لفظ پہ غور کریں، پھر انشاءاللہ آپ کی مدد کریں گے۔ دوسرا، ایمان میں اضافہ کیسے ہوتا ہے؟ قرآن پاک پر تدبر کرنے سے۔ آپ کے ہوتا ہے جو قرآن پڑھ رہے ہیں؟ میں تو اپنا بتا سکتی ہوں، آپ کا تو مجھے نہیں پتا، لیکن یقین کریں جب میں پڑھا کے اٹھتی ہوں نا، کلاس لیتی ہوں، جب بھی، آپ کو پتہ ہے یہ جو کلاسز ہوتی ہیں آن لائن بھی اور دوسری بھی، دیکھیں کسی سے محبت کب ہوتی ہے؟ جب آپ اس کا کوئی مارکا دیکھیں، یعنی کوئی سنگر سے لوگ محبت کیوں کرتے ہیں کہ اس کا گانا سنیں گے، آتھر ہے اس کی کتاب پڑھیں گے تو اس سے محبت ہے۔ آپ نے کبھی کسی کی پڑھی نہ ہو، ابھی یہ بچیاں جو نام لے رہی تھی، یقین کریں مجھے ایک کا بھی نام نہیں آتا، اور میں اپنے آپ کو سوچی تھی میں کتنی بے علم ہوں، ایک لفظ نہیں مجھے آتا جو یہ بچیاں بول رہی ہیں۔ کیوں؟ کیونکہ میں نے ان میں سے کسی کو سنا ہی نہیں۔ تو جب رب کا کلام سنیں گے تو رب سے محبت ہوگی نا انشاءاللہ تعالی۔ تیسری چیز، حدیث کا علم حاصل کرنے سے۔ کیسے؟ اللہ کے نبی سے محبت بڑھے گی، اور اللہ کے نبی صلی اللہ علیہ وسلم سے جب محبت مل بڑھے گی تو ان کی بتائی ہوئی بات پہ عمل کرنے کو دل چاہے گا، اور اللہ کے نبی کی باتوں پہ عمل کریں گے تو ایمان بڑھ جائے گا۔ کہ جو یہ چاہتا ہے کہ اللہ اس سے محبت کرے، وہ نبی کی اتباع کرے، اللہ بھی اس سے محبت کرے گا۔ پھر اس کے بعد چوتھی چیز، ذکر کی کثرت سے۔ کیسے؟ اللہ کا ذکر کریں۔ اب دیکھیں، دنیا میں جس سے محبت ہوتی ہے نا، ہر وقت اس کی باتیں کرتے ہیں۔ ایک چھوٹا بچہ ہوتا ہے گھر میں، سارے گھر والے اس کی محبت میں چور ہیں، باپ سارے دن کے بعد تھکا ہوا آتا ہے نا، تو ماں پورا وقت اس کی باتیں سناتی رہتی ہے، آج اس نے یہ کیا، یہ گر گیا، اس نے یہ اٹھایا، اس نے یہ لیا۔ گھر میں مہمان آتے ہیں، تھوڑی دیر بعد بچوں کی باتیں شروع ہوتی ہیں، ذکر ہوتا ہے نا اس کا۔ جب اللہ سے محبت ہوگی نا، کبھی سبحان اللہ، کبھی الحمدللہ، کہیں اللہ اکبر، کہیں استغفر اللہ، کہیں لا حول ولا قوت الا باللہ۔ ایمان والے کی زندگی ہر وقت اللہ کے نام سے رہتی ہے، ہم تو پہلے گاڈ کہتے تھے، اب اس کو بھی گوش بنا دیا. شیطان نے کہا رب کا نام نہیں لیتے، اس سے ملتا جلتا نام بھی نہ لو. اپنے لفظوں کو چیک کیا کرے. انشاءاللہ کہنا اب ریجیڈیٹی لگتی ہے، مذاق بن گیا. ماشاءاللہ کہیں تو شرم آتی ہے. میں نے ینگ بچیوں کی کلاس تھی میرے پاس وہاں، میں نے ان سے پوچھا کہ آپ انشاءاللہ پہ بات ہو رہی تھی یا ماشاءاللہ پہ، میں نے کہا یہ دو جملے آپ کسی کے سامنے بولیں تو آپ کو کیسا لگتا ہے؟ کہنے لگی بیکورڈ فیلنگ آتی ہیں. کوئی اچھی چیز دیکھتے ہیں تو کیا کہتے ہیں؟ کہتی ہاؤ واؤ. میں نے کہا یہ ہاؤ اور واؤ کو لکھیں اور دوسرے ماشاءاللہ کو لکھیں، کون سا اچھا ہے؟ شرم آتی ہے اللہ کا نام لیتے ہوئے. اللہ کا نام کثرت سے، حدیث میں آتا ہے اتنا اللہ کا نام لو کہ لوگ تمہیں ریاکار کہیں کہ یہ دکھاوا کر رہا ہے، اتنی بات کرتا ہے. لیکن وہ جو چیز دل میں ہوتی ہے وہ زبان پہ تو آئے گی نا، دل میں نہیں ہوگی تو نہیں آئے گی. پھر اس کے بعد پانچواں فائدہ، پانچواں طریقہ، اللہ سے دعا مانگ کر تعلق قائم ہوتا ہے نا. آپ جس سے مانگتے ہیں اس سے آپ کا تعلق بن جاتا ہے نا. بچہ ماں سے مانگتا ہے تو ماں سے تعلق بن جاتا ہے نا، بیوی شوہر سے مانگتی ہے تو تعلق بنتا ہے نا. رب سے جتنی دعائیں مانگیں گے اتنا اس سے تعلق ہوگا انشاءاللہ تعالی. نہ مانگنا بھی تکبر ہے، آپ کو پتا ہے. آپ نہیں مانگیں گے نا تو ایسے لگتا ہے ہمیں کس کی کیئر ہے. تو اللہ تعالیٰ سے زیادہ دعائیں مانگنی ہے. چھٹا طریقہ جس سے ایمان بڑھتا ہے وہ کیا ہے؟ کائنات پر غور و فکر کرنے سے. اپنے اوپر غور کریں، اس نیچر کو دیکھیں، سمندر کو دیکھیں، پہاڑوں کو دیکھیں، ستاروں سے باتیں کریں، آپ کو دکھے گا اللہ کا وجود. وفی انفسکم افلا تبصرون، سورہ زاریات کی آیت ہے. تمہاری تو اپنی ذات میں اس کی اتنی نشانی ہے، تم نہیں دیکھتے؟ تو غور کرا کریں. جہاں جاتے ہیں درختوں کو دیکھیں، کہیں یہ سب کیسے بن گئے. جس کی کائنات اتنی بڑی ہے وہ خود کتنا بڑا ہوگا. اور اسی طرح ساتواں طریقہ جس سے ایمان بڑھتا ہے وہ کیا ہے؟ کہ اللہ کی مخلوق پر احسان کرنے سے، اللہ کے بندوں پہ، اس کے جانور بنائے ہوئے، اس کے کیڑے مکوڑے، ان سے محبت کریں گے تو اللہ کی محبت آئے گی. اور آٹھواں طریقہ جس سے ایمان بڑھتا ہے وہ کیا ہے؟ شیطان سے پناہ مانگ کر. سورت مومنون کی اگر آیت نمبر 10 کی جو شروع کی جو 10 آیتیں، قد افلح المومنون سے لے کے آخر تک، اس میں اللہ تعالیٰ نے 8 طریقے بتائے ہیں ایمان بڑھانے کے. آپ جا کے خود ہی نوٹ کر لیجئے گا، قد افلح المؤمنون، بے شک فلاح پا گئے ایمان والے. اللہ تعالیٰ میرے اور آپ کے ایمان کی حفاظت کرے، اس کو دن رات بڑھائے. جس طرح مال بڑھتا ہے، جس طرح دنیا کی نعمتیں بڑھانے کی کوشش کرتے ہیں، اسی طرح ہم ایمان کو بڑھانے کی کوشش کریں. ایک یا دو پوائنٹس اور، آپ کے تو نصیب ہی بڑے اچھے ہیں، 3 پوائنٹس اور مل گئے. بس لفظ بول دیتی ہوں، لکھ لیجئے. نیو مسلم سے ملنے سے، جو لوگ کنورٹ ہوتے ہیں نا، ضرور بیٹھا کریں ان کے پاس، ان کی باتیں سنا کریں. خود آپ کو بھی اپنا ایمان دکھے گا، یا تو شرمندگی بہت ہوگی اپنے اوپر، یا ایمان بڑھے گا انشاءاللہ تعالی. سیرت کا مطالعہ کرنے سے وہ کوششیں نظر آ جائیں گی نا، جن مشکلوں میں پڑھ کے یہ دین ہم تک آیا، تو پھر ہمیں پتہ چلے گا کہ اس کی ہم نے قدر کرنی ہے. اور اسی طرح صحابہ کرام کے ایمان افروز واقعات کو پڑھ کے. کہاں پڑھتے ہیں یہ واقعات ہم؟ حیات صحابہ کے. کیا لوگ تھے وہ، ہاں ان کی زندگیاں دیکھ کے مجھے تو وہ شرمندگی ہوتی ہے، لیکن ایمان بڑھتا ہے نا. پھر اسی طرح آپ دیکھیے کہ اپنی نعمتوں پر غور کر کے، اللہ نے مجھے اتنا دیا، آخر میرے میں تھا کیا؟ مجھے دے دیا، دوسروں کو نہیں دیا، اس سے بھی اللہ سے محبت ہوتی ہے. پھر اسی طرح ایمان بڑھتا ہے گناہوں کو چھوڑنے سے، کیونکہ گناہ جو ہیں وہ ایمان کو ڈیلیٹ کرتے جاتے ہیں. جتنے گناہ چھوڑتے جائیں گے ایمان بڑھتا جائے گا انشاءاللہ تعالی. پھر اسی طرح نفس پر قابو پانے سے، سیلف کنٹرول سے، اللہ تعالی پھر ایمان کو بڑھا دیتا ہے. جزاک اللہ خیر، جو بھی ہے وقت اکسٹرا ہے، اللہ تعالی ہم سب کے حق میں اس کو بہترین حجت بنائے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.